नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा मैले एक श्रृंखलामा पूरा हुने कथा लिएर आइपुगेको छु। आज मैले श्रुति सम्वेकमा वाचन गर्ने कथा विजय मल्लको कथा संग्रह परिवार कैदीबाट लिएको छु। यो कथाको शीर्षक म र चिट्ठी रहेको छ। श्रुति सम्वेकमा अब सुनौ म र चिट्ठी विजय मल्लको कथाको वाचन।
२००७ सालको क्रान्तिपछि जेलबाट म बाहिर निस्केको 6-7 महिना मात्र भएको थियो। नेपाली काँग्रेस राणा संयुक्त मन्त्रीमण्डल थियो, मलाई पटक्कै फुर्सद थिएन। त्यसवखत म काँग्रेसको एक कार्यकर्ताको हैसियतमा काम गरिरहेको थिएँ, त्यसकारण म कहाँ चाहिने नचाहिने पत्रहरू आइरहने गर्थे। अधिकांश पत्रहरूलाई यसो हेरी फालिदिने गर्थे, किनकि त्यसमध्ये धेरैजसो राणा शासन प्रणालीका अवशेष चाहिँ बिन्ती पत्रहरू हुन्थे। फरक यतिकै थियो कि पहिले प्रभु गरीब परवर करूणा निधानबाट शुरू हुन्थ्यो, अहिले श्रीमान मैले काँग्रेसलाई मदत गरिआएको आदिबाट, र प्राय ती पत्रहरूमा जागिरेको याचना मात्र रहन्थ्यो। राजनैतिक व्यवस्था बदलिए तापनि मनोवृत्ति बदलिएको थिएन। तर एक दिन मोटो पुलिन्द ल्याएर एउटा ठिटोले मेरो हातमा दियो र गई पनि हाल्यो। मलाई लागेन कि यो निवेदन पत्र हो, त्यसैले खोलेर पढ्न थाले। एउटी आइमाईको चिठी रहेछ। पढ्दै गए, अन्तसम्म पढ्दै गए। वास्तवमा यस पत्रको लेखिकालाई म राम्ररी चिन्दछु। चिठी रोचक मात्र होइन अनौठो पनि थियो, त्यसैले नाम र अरू केही अंश काटछाट गरी त्यस चिठीलाई प्रकाशित गरिरहेछु, किनकि त्यसमा केही नभए पनि मानवीय सत्यता थियो। चिठी यस प्रकार छ। नमस्कार, तपाईँ मलाई राम्ररी चिन्नुहुन्छ या चिन्नुहुन्न त्यो मलाई थाहा छैन, तर म चाहिँ तपाईँलाई चिन्दछु। एकचोटि तपाईँले मलाई धेरै नजिकबाट देख्नुभएको थियो, मुखामुख जस्तो नै। सायद त्यो दिन तपाईँले बिर्सिसक्नुभयो होला, त्यस्तो सामान्य कुरा कसैलाई कसरी याद रहन्छ र। एउटा बिहेको भोज, त्यो पनि 33 साह्रो घुइँचो 10 वर्ष अघिको घटना, जुन बखतमा म ठिटी नै थिएँ, तपाईँ पनि सानै उमेरको हुनुहुन्थ्यो। मलाई त त्यस दिनको सम्झना रहनुको विशेष कारण पनि छ, किनकि म 15 वर्षकी ठिटी नै भए पनि मलाई यो थाहा थियो कि मेरो चिना तपाईँसँग जुराउन तपाईँ कहाँ लगिराखेको छ। सायद तपाईँको चिनासँग मेरो चिना जुरेको भए मेरो बिहे त्यस बेला तपाईँसँग नै भइसक्थ्यो। मेरा बा आमा घरका सबै जहान तपाईँसँग मेरो बिहे हुने कुराको चर्चा गरेर मलाई त्यस वखत जिस्काउने पनि गर्थे, त्यसैले त्यस दिनको भोजको कुरा मलाई छर्लङ्ग याद छ। म एक एक कुरा राम्ररी नै वर्णन गर्न पनि सक्दछु, तर तपाईँलाई मेरो याद छ या छैन म थाहा पाउन सक्दिनँ। म लाजले त्यस वखत भागिहालेकी थिएँ। तपाईँले मतिर हेर्नुभयो या भएन, मेरो वास्ता राख्नुभयो या भएन, त्यो म राम्ररी भन्न सक्दिनँ। सम्भव छ तपाईँले मलाई चिन्नु नै भएन होला, किनकि म जस्ता कैयन ठिटीहरू त्यहाँ थिए। मेरा दिदीबहिनीहरू पनि त्यहाँ एक पथा नै थिए। तपाईँको साथमा अरू 2 युवकहरू थिए। तपाईँकै जोडा कोट टोपी लगाउने युवकलाई मैले अहिलेसम्म यही भनेर ठम्म्याउन सकेकी छैन, उहाँ को हुनुहुन्छ कुन्नी। तपाईँ जेल जानुभएपछि उहाँलाई बराबर देख्दा तपाईँको मलाई सम्झना हुन्थ्यो, र जेसुकै होस् त्यस दिन तपाईँलाई मैले छेडफारै मात्र देखेकी थिएँ, तपाईँले पनि मलाई देख्नु नै भयो होला। त्यति छोटो अवधिको देखादेखीमा म भन्न सक्दिनँ तपाईँले मलाई चिन्न सक्नुभयो। हुनसक्छ तपाईँले मलाई अरू बेला कतै देख्नुभयो, तर यदि तपाईँको भावना मतिर नफिरेको भए देखेरै पनि कसरी चिन्न सक्नुहुन्थ्यो र कसरी सम्झिरहन सक्नुहुन्थ्यो। त्यसको केही दिनपछि तपाईँको चिनासँग मेरो चिना जुरिन भनेर घरमा फिर्ता ल्याइएको दिन मलाई केही असजिलो र केही नरमाइलो अवश्य अनुभव भएको थियो, किनकि मेरी दिदीबहिनीहरूको जिस्काउने पात्री जो म भएकी थिएँ। उनीहरूले मलाई जिस्काउन ओर्न छाडेर मलाई पनि मेरो कल्पनाको केही अंश लुप्त भएकोले केही रिक्तता र उदासीनता भएको थियो, तर केही दिन मात्रै अरू ठाउँमा चल्न थाल्यो, मैले पनि बिस्तारै भुल्दै गएँ। त्यसैकारण त्यति छोटो अवधिभित्र घटेको मामुली मेरो चिना सम्बन्धी कुराको तपाईँलाई याद नरहनु स्वाभाविक छ, र अझ त्यसपछि कति आइमाईका चिनाहरूसँग तपाईँको चिना जुराउन कोसिस भयो होला, तपाईँ कसको मात्र याद राख्न सक्नुहुन्थ्यो र। यसैकारण मलाई लाग्छ तपाईँ मलाई चिन्नुहुन्न, मैले पनि त्यस्ताको तपाईँलाई बिर्से जस्तो भइसकेको थियो। यदि पछि पछिका घटनाहरू नघट्दा हुन् त र मैले पनि त्यसमा अनावश्यक कौतूहल र पागलपन नदेखाउँदी हुँ त सायद म पनि तपाईँलाई सम्झन्न थिएँ होला, तर यसको विपरीत म तपाईँलाई सम्झाउँदैछु अनावश्यक ढङ्गले उद्देश्यहीनता। एउटा आश्चर्य छ कि कसैलाई यो थाहा होस् कि आफूले गरेको कुरा सम्पूर्णतया झुटा हो, मिथ्या हो, कुरा कल्पना मात्रै हो। तर तैपनि कोही त्यसलाई वास्तविक सत्य झैं ठानेर पछ्याइरहन्छ भने त्यसमा के तृप्ति पाइन्छ कुन्नी? तपाईं नै भन्नुहोस्। न तपाईं मलाई प्रेम गर्न सक्नुहुन्थ्यो, न म तपाईँ कहाँ आत्मसमर्पण गरेर आउन सक्थेँ। मलाई यो स्पष्टसँग चेत छ। तैपनि म तपाईँलाई सम्झिरहन्थेँ, घरमा अनावश्यक गोलमाल र झन्झट ल्याइरहन्थेँ, वैमनस्य मनोमालिन्य बढाइरहन्थेँ भने यो जस्तो अरू भूल के होला र? तैपनि म त्यसै गर्दथेँ। बौलै जस्ती सधैँ उल्झन र अव्यवस्था, सधैँ कष्ट र पीडा, घरका परिवारमा सधैँ अशान्ति पुर्याइरहन्थे, अनावश्यक रूपले लक्ष्यहीन भएर, बौलै जस्ती भएर। तपाईँ नै भन्नुहोस्, यसमा के बुद्धिमानी थियो कि त्यत्रो घुइँचो भा? जेलबाट छुट्न लागेका तपाईँ राजबन्दीहरूलाई हेर्न मात्र होइन, फूलको माला लावा अबिर लिएर घरमा आफ्नो लोग्नेलाई थाहा सुद्धा नदिएर साना साना दुईटा बच्चालाई त्यसै मेल्काएर टुँडी खेलमा एक्लै आएर उभिरहे। त्यो पनि एक दिन होइन, दुई दिन होइन, कैयन दिन यस्तै प्रकारले धाइसकेपछि निराश र हरेस खाँदा खाँदै तपाईँहरू मुक्त हुनुहुन्छ, छुट्नुहुन्छ। तर त्यतिका दिन त्यसरी धाएर मैले के पाएर? घरमा आफ्नो लोग्नेसँग सधैँ झगडा भइरहन्थ्यो, त्यसलाई पटक्कै वास्ता नगरेर त्यसरी धाउँदाखेरि पनि तपाईँ छुट्नु तपाईँको अनुहारसम्म देख्न पाइन। अन्धकार र घुइँचोमा मानिसहरूको कोलाहलमा फूलको ढक्की हातैमा लिएर छुटेका राजबन्दीहरूलाई त्यसै हेरिरहे, चिन्न खोजिरहे। मलाई विश्वास थियो म तपाईँको झलकसम्मले चिन्न सक्छु, तर अफसोस त्यस दिन माला हातको हातैमा लिएर उदास भएर फर्के। मैले त्यस दिन साँच्चैकै तपाईँलाई देखेकी भए पनि चिन्न नसकिरहेछु, त्यो मैले पछि थाहा पाएँ। मैले कल्पनामा उभ्याइराखेको तपाईँ मेरो बाल्यकालको सम्झना मात्र रहेछ, त्यही रूप र पोसाक मात्र रहेछ, त्यस दिन बिहेको भोजको प्रतीक्षाया मात्र रहेछ। यो कुरा मैले पछि नै थाहा पाएँ नागबहालको सभामा। लौ अब तपाईँ नै भन्नुहोस्, जो तपाईँलाई चिन्दा पनि चिन्दैन, तपाईँलाई कल्पनामा उभ्याएर प्रेमको स्वाङ रच्छ भने त्यस्तालाई मूर्ख, मतिविभ्रम या पागलै किन नभन्नु? बस म त्यस्तै थिएँ, त्यसै तपाईँकै पछि लागिरहेकी थिएँ। मलाई यो थाहा नभएको होइन, मलाई यसको चैतन्य नभएको होइन, यसको वृथापन व्यर्थताको बोध मलाई राम्ररी थियो, तर म जानी जानी आफैलाई ठगिरहेकी थिएँ। तर आफूलाई ठग्नुमा कुन मजा छ कुनी? तर एक प्रकारको तुष्टिता अवश्य छ। मेरो बिहे भइसकेर पनि दुईटा बच्चाहरू छन्, एक छोरा एक छोरी, घर गृहस्थी छ, लोग्ने खरदार हुनुहुन्छ, राम्रो आर्थिक अवस्था छ, यसमा मलाई सन्तुष्टि नभएको पनि होइन। यो पनि थाहा छ कि म आफ्नो लोग्नेलाई समाजको त्रासले मात्र होइन, छोराछोरीकै मायाले मात्र होइन, म मनैले छाड्न सक्दिनँ, म छाड्न सक्दिनँ। मलाई यो थाहा छ, लोग्नेमा मेरो निस्सन्देह प्रेम थियो र छ पनि, तर यस किसिमले तपाईँको पछि लागिरहे भन्दाखेरि तपाईँलाई शंका लाग्यो होला कि म लोग्नेलाई प्रेम गर्दिन। यो एउटा अनौठोको कुरा छ, विस्मयको कुरा छ, म लोग्नेलाई प्रेम गर्छु, यो सत्य हो। तर यसको साथै मैले केही वर्ष यता तपाईँलाई पनि सम्झिन पुगिरहे, यो पनि उत्तिकै सत्य हो। यसको वास्तवमा भनौँ भने अत्यन्त साधारण कारणहरू छन् किन तपाईँलाई सम्झिन पुगिरहे, किन तपाईँलाई हेर्ने कामना गर्न लागे, किन तपाईँलाई जेलबाट चाँडै छुटोस् भनेर भाकल पनि गरे, र किन यसरी नागबहालको सभासम्म पनि पछ्याए। यसमा मलाई पनि आश्चर्य लाग्छ, तर यसमा आश्चर्य मान्ने कारणै के छ र? नागबहालको सभामा आउँदाखेरि मैले घरमा छकाएर आएकी थिइनँ, नसोधेर नै आएकी थिएँ। म आएँ तर तपाईँले मलाई कसरी चिन्नुहुन्थ्यो र? किनकि तपाईँलाई मैले नै चिनेकी थिइनँ। तपाईँ मञ्चमा उठेर माइकको अगाडि उभिएर भाषण दिन थाल्नुभएपछि त्यसपछि मात्र चिने, त्यो पनि तपाईँको नाम सुनेपछि। तपाईँ यसरी एकदम बदलिसक्नु भएको रहेछ कि मेरो अनुमान र कल्पनाको तपाईँ र वास्तविक तपाईँमा आकाश पातालको फरक थियो। दुब्लो पातलो हुनुहोला भन्ने विचार गरेको त मोटो हुनुहुन्थ्यो, पुड्को सम्झेको एकदम अग्लो, अनुहार गोरु होला भन्ठानेको लाम्चो र पोटिलो, तर आँखा चाहिँ पहिले झैं उदास देखिन्थ्यो। तर त्यो पनि भाषणको सिलसिला र उद्योगमा बराबर चम्किरहन्थ्यो। मैले साँच्ची भनौँ भने तपाईँको भाषणको एक गेडा पनि बुझिन, म तपाईँलाई नै मात्र त्यसै हेरिरहेकी थिएँ। किन त्यसरी निर्निमेश हेरिरहेकी थिएँ? त्यस वकत मैले राम्ररी होस पनि पाइन, म भित्र तपाईँप्रति आकर्षण थियो बस, तर तपाईँलाई पाउने लोभ गरे यो कुरा मेरो मनमा उठेको थिएन। बरु तपाईँको उन्नति र विजयको उल्लासले म त्यसै बगेर गइरहेकी थिएँ। तपाईँलाई अहिले के सम्झना होला कि त्यस वकत दायाँपट्टिको भागमा झ्यालका डणाली खसेर मानिसहरू खसेका थिए, हल्ला खल्ला मचियो, त्यस वकत तपाईँ भाषण दिन रोकिनु भएर ठूलो स्वरले कराएर मानिसहरूलाई शान्त हुन अनुरोध गरिरहनु भएको थियो। बस त्यही झ्यालबाट मै खसेकी थिएँ र अरू तीनजना पनि खसेका थिए। मलाई त्यस्तो बिघ्न केही चोट लागेन, खालि निधारमा घाउ लागेको थियो र दाहिने हातको छाला खुइलिएर रगत निस्केको थियो। मलाई होस थियो मेरो लोग्ने खरदार साहेब त्यहीँ उभिरहनु भएको रहेछ, झटपट मलाई उठाएर त्यहाँबाट लगिहाल्नुभयो। मलाई उहाँ त्यहाँ आइरहनु भएकोमा कुनै आश्चर्य लागेन, किनकि तपाईँ भाषण दिन लाग्नु भएको म सुन्न आएको, मेरो लोग्ने जरुरै त्यहाँ आउनुहुन्थ्यो, अझ म बसेको झ्यालै मुन्तिर बस्नु भएको रहेछ, बेस भो नत्र। तपाईँलाई यो सुनेर अचम्म लाग्यो होला, तर यसैमा नै तपाईँसँग मेरो तानिनुको छोटो र मामुली रहस्य छ। त्यसलाई के रहस्य भन्नु, पागलपन छ भनौँ। तर यस्तो पागलपनलाई जानी जानी म किन पछ्याउँदै रहन्छु, मलाई आफैसँग यही आश्चर्य लाग्छ। जसबाट मेरो लोग्नेसँगको मानसिक सम्बन्धमा हानि बाहेक लाभ कहिल्यै भएन, झगडा बाहेक शान्ति कहिल्यै भएन, चयन कहिल्यै भएन, तर यस पागलपनलाई मैले अहिलेसम्म राम्ररी छाड्न सकेकी छैन। यसको वास्तवमा मलाई होस छ। यसको प्रारम्भ पनि बहुतै निराला र साधारण ढंगले भएको थियो, जसलाई सुनेर तपाईँ नहाँसी बस्नै सक्नुहुन्न। त्यसपछि सायद मलाई तपाईँ मगज खुस्केको हो कि भन्ने पनि शंका गर्नुहोला, तर म तपाईँलाई विश्वास दिलाउँछु कि त्यो कुरा होइन। यो पहिले ठट्टाबाट नै सुरु भएको थियो, स्वच्छ र विशुद्ध ठट्टाबाट, जसमा मेरो कुनै छिपेको इरादा थिएन। पछि घटनाक्रम बढ्दै गएपछि सायद सम्भव छ म पनि उत्तेजनामा बग्दै गएँ होला, तर होसमा आउने बित्तिकै म आफ्नो परिधिबाट टाढा गएकी थिइनँ, मलाई यो निश्चय छ। तर म तपाईँलाई यो त भन्दछु कि मानिसको सचेत दिमागको कल्पना पनि यति यथार्थ हुँदो रहेछ कि कहिलेकाहीँ त्यसैलाई सत्य सम्झेर आफै समेत भ्रममा पर्दो रहेछ। वास्तवमा भनौँ भने मलाई यही नै मात्र भएको हो, र यसैको अवधिलाई मात्र मैले जानी जानी लम्ब्याउँदै गएँ र आफूलाई विवश तुलाउँदै गएँ। म तपाईँसँग किन बहस गरिरहेछु, वास्तवमा यो सत्य हो कि केही वर्ष यतादेखि म तपाईँलाई अति उग्र रूपले सम्झँदै आइरहेकी छु। तपाईँको त्यही सानो उमेरको मेरो छातीमा गढेर पनि पुछिन लागेको रूपलाई र तपाईँको नामलाई, तपाईँको नामलाई त मैले सायद त्यस्तो कुनै दिन होला मेरो लोग्नेको सामुनि नलिएको, र मेरो लोग्नेले पनि तपाईँको नामलाई उच्चारण गरेर थुक मिल्काएको जैन मिल्काएको सायद कुनै दिन होला। तर यसो किन भयो, तपाईँलाई अनौठो लाग्ला, हुन पनि तपाईँसँग मेरो हाम्रो के सम्बन्ध थियो र? तर म तपाईँको नाम लिन्थेँ। यसको प्रारम्भ माथि उल्लेख गरे चाहिँ अत्यन्त साधारण रीतिले भएको थियो। मेरो बिहे भइसकेको थियो खरदार साहेबसँग। मलाई असन्तोष पटक्कै थिएन र छैन पनि। उहाँको प्रतिष्ठा, इज्जत, सम्पन्नता मैले पाउनुपर्ने भन्दा बढी नै थियो। मैले आफ्ना बाबुआमाको रोजाइलाई आनन्दसँग नै स्वीकार गरेर अङ्गीकार गरेकी थिएँ। मलाई कुनै अभाव, कुनै कमी जस्तो खट्केको थिएन। म खुसी थिएँ। मेरो छोरा नपाउन्जेलसम्म हामीहरूलाई सुखी दम्पति नभन्ने को होला र? थिए पनि। तर एक दिन बहुतै साधारण कुराको प्रसङ्गमा तपाईँको नामको उल्लेख भयो। मेरो लोग्नेले त्यस दिन किन सोध्नुभयो मलाई थाहा छैन, तिम्रो उससँग बिहे हुने कुरा चलाएको थियो होइन र? हाँसी हाँसी जवाफ दिएकी थिएँ, हो मैले बराबर भेट्या पनि थिएँ। तर मैले त्यसपछि उहाँ यसरी चुप लागेर बस्नुभयो। मैले कतिपल्ट जिस्काउन प्रयास गरेँ, कुरा गर्न खोजेँ, उहाँले कुरा गर्न चाहनु भएन। उहाँको अनुहार रोषपूर्ण त थिएन, तर केही उत्रेको थियो। तर मलाई साँच्ची भनौँ भने तपाईँकै त्यति कुराले हो भन्ने शङ्कासम्म लागेको थिएन। म पनि ठुस्केर पल्टिदिएँ आफ्नो सानो छोरा रतनलाई च्यापेर। मलाई आशा थियो पहिले जस्तै आफै हार मानेर मसँग उहाँ ठट्टा गर्न आउनुहुन्छ। म प्रतीक्षामा निदाएकी पनि थिइनँ, तर केही बेरसम्म पर्खँदा पनि उहाँको केही हलचल पनि सुनिनँ। मैले फर्केर हेरेँ, पहिलेकै छाटले उहाँ सामुन्ने हेरिरहनु भएको रहेछ। र मैले ठट्टामा सोधेँ, आज कसैसँग झगडा गरेर आउनु त भएको छैन? या स्वास्नी नराम्री पाएँ भनेर सुर्ता त लागेन तपाईँलाई? उपेक्षा भावले मतिर एक फेर हेरेर उहाँ आफ्नो बिछौनामा सुत्न जानुभयो र म पनि केही परवाह नगरेर सुतिदिएँ। यही हो सुरुवात। यसमा कुनै त्यस्तो भयानकता थियो त? त्यसवखत साँच्चै भनौँ भने मैले तपाईँको नाम र रूपलाई स्वात्तै बिर्सिसकेकी थिएँ। आफ्नो जीवनको दैनिक प्रवाहमा कसलाई त्यति सानो उमेरको परिचय र छोटो सम्झना याद रहन्छ र? यादै भए पनि जीवनलाई त्यसको के उपाध्येयता छ र? कहिलेकाहीँ ठट्टाको विषयमा त्यस्ता कुराहरू गाभिन आउँथे। ठट्टाभन्दा बढ्ता स्थान दिएर वास्तवमा कसलाई के फाइदा हुन्थ्यो र? त्यसैले मलाई राम्ररी याद छ, कहिलेकाहीँ त्यसपछि तपाईँको विषयमा चर्चा हुँदा मैले त्यतिको रुचि पनि देखाइनँ। रुचि नै लिएर कहिलेकाहीँ बोलिहाले पनि मेरो आन्तरिक तृप्ति त्यस विषयले भन्दा आफ्नो रूप र सौन्दर्यको घमण्डले भर्ता हुन्थ्यो। म यो देखाउन चाहन्थे कि मसँग बिहे गर्न चाहनेहरू चान्चुने मानिसहरू थिएनन्। तर मलाई त्यस वखतमा यो होस थिएन कि मेरो लोग्ने यही कुराले अति पीडित हुनुहुन्थ्यो। यसको महत्त्व उहाँलाई यस्तो विघ्न किन लाग्यो मलाई पो थाहा छैन। तर निरन्तर यही कुरालाई कोट्याएर सोध्न थालेपछि स्वभावत शून्यलाई पनि साधारण रूपले भए पनि केही आशंका हुन जाँदो रहेछ। मैले एक दुई फेरा उहाँले मेरो कुरामा अविश्वास गरेको पाएँ। उहाँ सोध्नुहुन्थ्यो तिम्रो उससँग कहाँ कहाँ भेट भएको थियो, कतिचोटि भेटेकी थियो। तर मेरो जवाफले उहाँ सन्तुष्ट हुनुभएको मैले देखिनँ। र बराबर कुरा घुमाइ फिराइकन मेरो घरको दिनचर्या, तपाईँसँग मेरो माइतको नाता सम्बन्ध छ कि छैन, अथवा कसैको साथीको मात्र सम्बन्ध छ कि, उहाँ स्थाहा पाउने चेष्टा गरिरहनुहुन्थ्यो। म पनि लाठी जस्तै मनमनै दङ्ग हुँदै सुन्दै जान्थेँ र कसो कसो सच्चा कुराको सट्टा एउटा दुईटा झुट्टा वाक्यहरू पनि मिसाएँ। तपाईँ एकपल्ट पनि हाम्रो घरमा आउनुभएको थिएन, मैले थाहा पाइकन पनि एकपल्ट पनि। तर मैले एक दिन त्यसै भनिदिए तपाईँ बराबर हामी कहाँ हुनुहुन्थ्यो जीवनदाईको साथ चिया र अरू खानेकुरा पनि खाएर जानुहुन्थ्यो किनकि मलाई थाहा थियो कि जीवनदाई र तपाईँको घनिष्ठ मित्रता थियो भन्ने कुरा तर उहाँलाई त्यस दिन यस कुराको असर नराम्रो पर्दै गयो अनुहार एकदम खुइलियो एकछिन चुप लाग्नुभयो तर किन हो किन उहाँको त्यस प्रकारको भाव भङ्गिमाले म चाहिँ अनौठो तृप्ति पाउँदै गइरहेकी थिएँ मलाई त्यस वखत वास्तवमा होस् थिएन कि यो मामुली झुट जसलाई मैले ठट्टी ठट्टामा नै भनेकी थिएँ त्यसको भविष्यमा भयानक असर र परिणाम हुन जान्छ झुट मेरो मुखबाट फुस्किसकेको थियो उहाँले त्यस वखत यो पनि सोध्नु भएन कि यो कुरा साँचो हो मानौ उहाँले यस्तो कृत्रिम अनुहार लाउनुभयो कि उहाँलाई मेरो कुराको केही असर नै परेको छैन र विषयलाई अन्तै मोड्नुभयो मलाई पनि त्यस वखत यस्तो पागलपनको भूत चढेको थियो कि म उहाँलाई त्यतिन्जेलसम्म सत्य कुरा प्रकाशित गर्दिन जतिन्जेलसम्म उहाँ आफ्नो वास्तविक रूपमा देखा पर्नुहुन्न वास्तवमा यस सम्बन्धमा मेरो मनमा कौतूहल मात्र होइन उहाँको मनमा नराम्रो चोट पुर्याएर आफ्नो विजय स्थापना गरी आनन्द लिने अनौठो इच्छा उर्लिरहेको थियो यो चोरै आना सत्य हो कि उहाँ भित्रभित्रै जलेर तडफडाइरहनु भएको थियो भित्रभित्रै मलाई शङ्का गर्दै ईर्ष्यामा पिल्चिरहनु भएको थियो म उहाँको हरेक व्यवहार अनुहारको भावभङ्गिमाबाट यसको आभास पाउँदै गइरहेकी थिएँ र त्यसपछि यो कुरा ठट्टाको परिधिभित्र मात्र सीमित रहन गएन यसले मलाई पनि एक किसिमले आफ्नो सत्ताको प्रभुत्व स्थापना गर्ने अनौठो भावना जागृत गरिदिइरहेको थियो सायद यो दुई भिन्न यौनको प्रतिद्वन्दिताको लक्षण हो यसको मलाई राम्ररी चेत छ यसपछि मेरो लोग्नेको उदास चेहरा मौन मूर्ति असन्तुलित आचरणको पराकाष्ठा पुग्दै गइरहेको थियो उहाँ विशेष गरी मसँग कुराकानी गर्न पन्छिनुहुन्थ्यो ठट्टापटक्क गर्नुहुन्थेन खाना पनि घट्दै गइरहेको थियो खाली अड्डा जानुहुन्थ्यो फर्केर आउनुहुँदा कोठामा डङरङ्ग पल्टिनुहुन्थ्यो त्यस वखत म पनि यसरी व्यवहार गरिरहेकी थिएँ मानौ मलाई केही थाहा नै छैन केही सरोकार नै छैन मैले त्यस वखत किन त्यस्तो व्यवहार गरेँ मैले साँचो कुरा किन बोलिदिइनँ अहिले त्यो सम्झँदा आफै देखेर आश्चर्य लाग्छ तर उहाँले छटपटाएको नजरले शङ्कापूर्ण ढङ्गले मेरो आचरणलाई बहुतै नियालो हेरेको देख्दा मेरो मन भित्रभित्रै हाँसिरहन्थ्यो लोग्ने मानिसको मनमा प्रतिद्वन्दिताको भावना र ईर्ष्याको ज्वालामा कति चाँडो धन्कँदो रहेछ र कसरी त्यसले सताउँदो रहेछ कहिलेकाहीँ उहाँको टिटलाग्दो अनुहार देखेर शङ्का मेटिदिन सत्य कुरा बोल्ने इच्छा पनि हुन्थ्यो तर त्यस वखत मैले भन्दै भनिनँ हो त्यसै बेलादेखि मैले तपाईँलाई बराबर सम्झन थालेँ पहिले साधारण रीतले प्रतीकको रूपमा तर तपाईँलाई थाहा नै छ मानसिक द्वन्द्वको रूपमा भइरहेको मेरो लोग्नेको त्यो गडबडी आचरणबाट व्यक्त हुँदै घरको अन्य कुरामा पनि छुन आइपुगे मलाई अहिले लाग्छ एक प्रतिष्ठित घरदार आफ्नो सम्पूर्ण बल लगाएर छातीको शङ्कालु तुफानलाई छिपाउन कोसिस गरेर पनि हार्दै गइरहेछ शङ्का मप्रति त्यस्तो विघ्न किन बढ्दै गयो म कुनै त्यतिको मजबुत आधार त भेट्टाउन्न तर मेरो घरमा तपाईँ आइरहने गर्नुहुन्थ्यो भन्ने बित्तिकै त्यसरी अकस्मात सशङ्कित भएर छटपटाउनु कुनै कारण म चाहिँ देख्दिनँ सायद सम्भव छ तपाईँहरूको परस्परमा कुनै प्रतिस्पर्धा होस् जसले गर्दा उहाँको त्यो क्षोभ र उद्विग्नता त्यस हदसम्म पुग्न गयो तर मलाई जहाँसम्म थाहा छ तपाईँसँग उहाँको परिचय थिएन त्यसैले शङ्का निवारण गरिदिन मैले चाहेरै पनि केही ठोस कुरा बताउन आधार नै पाइन अड्डाबाट फर्केर घर आउनुहुँदा उहाँको म्लान चेहरा देख्ने बित्तिकै म झ्वाट तपाईँको अनुहार सम्झन्थे र चाहन्थे कि यस प्रकारको अनावश्यक गलतफहमी दूर गरिदिउ तर किन हो किन मलाई कुरा गर्ने अवसरै दिनुहुन्थेन सरासर ससुराज्यूको कोठाभित्र पस्नुहुन्थ्यो या बाहिर हिँडिदिनुहुन्थ्यो रातमा कुरा गर्न खोजे भने यसरी टार्नुहुन्थ्यो मानव उहाँको त्यही मार्मिक गुप्तस्थलमा जहाँ भयानक शङ्काको हुरी लुकिराखेको छ फुट्दछ मलाई उहाँको त्यस्तो पीडित अवस्था देखेर कहिलेकाहीँ अत्यन्त माया लाग्थ्यो र त्यसैले चाहन्थे कि सब कुरा स्पष्ट पारिदिउ एक दिन म माइत गएकी थिएँ त्यस वखत तपाईँहरू जेल पर्नुभएको थिएन जीवनदाई पनि यहीँ हुनुहुन्थ्यो म घर फर्काउँदा फुपू कहाँ भएर फर्केकी थिएँ घरमा आएर लुगा फुकालेर मात्र बसेकी थिएँ उहाँभित्र बस्नुभयो बसेर केही अल्मली झै गरी एक्कासी सोध्नुभयो तिमी फुपू कहाँ गएकी थियौ होइन मैले सहजैसँग उत्तर दिएँ हो अनि उहाँको विकृत म्लान आकृति देख्ने बित्तिकै झलक्क तपाईँलाई सम्झेँ र त्यसै वखत मलाई भन्ने इच्छा भएको थियो मेरो तपाईँसँग कुनै सम्बन्ध नै छैन अस्ति त ठट्टामा मात्र घरमा आउनुहुन्छ भनेको तर मेरो बोली फुट्न नपाउँदै यस्तो आवाज सुने चित्कार जुन कि मेरो लोग्नेको जस्तो नै थिएन तर उहाँ नै चिच्याइरहनु भएको थियो रिसले आगो भएर के भनेर तिमी फुपू कहाँ गएकी थियौ कसले त्यहाँ पस्नु भन्यो तिमीलाई कसले जीवनलाई भेट्नु भन्यो यहाँ तिम्रो त्यही नाठो आइरहेको थियो होइन म त एकदम चकित भएँ मलाई यी सब कुराको त ख्यालै थिएन मेरो पहिलेको झुटो कुराको तर्कपूर्ण परिणाम निस्केको रहेछ मलाई पनि उहाँका ती कुराहरूले सम्भाव्य घटनालाई सम्झाइदियो, तर मेरो क्षणिक मौन बसाइले उहाँलाई झन् क्षुब्ध र उत्तेजित तुलाइदियो। मेरो सामुन्य आएर लुगा कपडा फालेर यसरी उफ्रन थाल्नुभयो कि पहिले त पिट्न अनुभव भनेर म भयभीत भएँ, तर सम्हालिँदै मैले बिस्तारै उत्तर दिएँ, त्यो पनि सब झुठै थियो। हो, तपाईँ पनि त्यहाँ आइरहनु भएको थियो, मैले भेटघाट गर्ने मौका पाइनँ, म माथि नै पसिनँ, बुझ्नुभयो? वास्तवमा म फुपुका केही बेर बसेर आएकी थिएँ, तर जीवनदाय त्यहाँ हुनुहुन्थेन, एउटा अर्को झुठ। अनि उहाँ रिसले सामुन्य भएको मालताल फालेर फत्केर निस्कनु भयो। म अभाग भएर हेरिरहेँ, मेरो सानो छोरा रतन मेरो मुख हेरेर डरले टोलाएर बसिरहेको थियो। मैले रतनलाई काखमा लिएँ, मेरो सर्वाङ्ग त्यसै जलिरहेको थियो, मलाई पनि उद्विग्न तुलाइरहेको थियो, यसकारण कि शङ्का पनि आफैले सुरु गर्ने, आरोप पनि आफैले लगाउने, तर मनमा नै मलाई यो चेत थियो कि मेरै झुटा कुराहरूका कारणले यसो भएको हो। त्यसैले म तपाईँलाई झन् तीव्र रूपले सम्झना बाध्य भइरहेकी थिएँ, र तपाईँसँग भेट हुने सम्भावनाको मेरो लोग्नेको काल्पनिक आरोपले मलाई त्यस्तै कल्पना र योजना बनाउने भावना उठिरहेको थियो। तर तैपनि मलाई थाहा थियो त्यस प्रकारको अन्ध पागलपन मबाट केही हुन सक्दैन थियो, समाजको नियमलाई तोड्ने ममा कुनै आग्रह नै थिएन। तैपनि तपाईँ नै भन्नुहोस्, यो मूर्खता होइन कि उहाँ राति कोठामा सुत्नलाई बस्नुहुँदा मैले जानी जानी प्रहार गरिदिएँ कि म फुपू कहाँ तपाईँलाई नै भेट्ने इच्छाले गएकी थिएँ, तर अफसोस भेट्न सकिनँ। तर त्यस रात मेरो लोग्नेले पटक्क केही नबोलेर मेरो अनुहारै नहेरेर पल्टिदिनु भयो। म चाहिँ त्यसै उत्तेजित मात्र भइरहेकी थिएँ, अब यसको नतिजा कहाँसम्म पुग्न सक्छ मलाई याद नभएको होइन, तर मैले यसमा गम्भीरतापूर्वक सोच्न सकेकी थिइनँ, खालि आवेगमा आफै बगेर गइरहेकी थिएँ। यसरी एक एक गर्दै मिथ्या कुराहरू थपिँदै गए। मलाई थाहा थियो कि अब मेरो लोग्नेलाई तपाईँको र मेरो सम्बन्ध छ भन्ने कुरामा शङ्का मात्र होइन बलियो विश्वास पनि भइसकेको छ, र अब म त्यसलाई चाहेर पनि मेट्न सक्दिनँ। वास्तवमा भनौँ भने यस कुराले मलाई अत्यन्त विचलित पनि तुल्याइदिएको थियो, तर किन हो किन मलाई यस्तो लागिरहन्थ्यो कि यस कुरालाई म सधैँ कोट्याइरहँ र घाउको पत्रलाई उक्काइरहँ, लोग्नेलाई त्यसै त्यसै कष्ट दिइरहँ। त्यस दिनदेखि उहाँको चेहरा अनुहार यसरी उत्रतै गयो कि म यसको बयान गर्न सक्दिनँ, आफ्नै लोग्ने जस्तो नै लागेन। मलाई टाढाबाट उहाँको दयनीय म्लान विचलित चेहरा देखेर अत्यन्त दया उठ्थ्यो, तर नजिकै पर्ने बित्तिकै मेरो जिउ पनि त्यसै तन्कन्थ्यो र स्वर पनि त्यसै रुखो भएर कठोर भएर जान्थ्यो। उहाँले तपाईँको विषयमा कुरा छेड्ने बित्तिकै कि म आफ्नो झुटलाई सत्य नै साबित गर्न तम्सिहाल्थेँ र नयाँ नयाँ झुटहरू थपिदिइहाल्थेँ। म त्यस वखत त्यस्तो ठिट र जबरजस्त किन हुँदै गएँ मलाई नै अनौठो लाग्छ, तर म त्यस वखत त्यस्तै थिएँ। तपाईँलाई लाग्दो हो यो कुरा भावुकता मात्र हो या विकृत मस्तिष्कको उपज हो? होइन, मलाई यसको सामाजिक दुष्परिणाम पनि थाहा थियो, तर ठट्टै ठट्टाको झुटले म यति पर हुत्तिसकेकी थिएँ कि फर्किन सक्दिनँ थिएँ। त्यस वखत सायद तपाईँसँग मेरो भेटघाट मात्र भएको भए म जेसुकै पनि गर्न बेर लाउँदिन थिएँ कि। म पनि त्यसरी संवेगशील र उत्तेजित भइसकेकी थिएँ। म तपाईँलाई बराबर यसरी सम्झिरहन्थेँ कि मैले मनमा नै कैयन असामाजिक अनैतिक कार्यक्रम पनि बनाइसकेकी थिएँ, जसलाई अहिले सम्झँदा लज्जा र हास्यास्पद लाग्छ। यो धेरै पर पुगिसकेको थियो। यो कल्पना गर्ने रोगले मलाई पनि क्रमशः आक्रमण गर्दै ल्याइरहेको थियो। यो ठट्टा थिएन, वास्तवमा भनौँ भने मेरो लोग्नेको एउटै रिसको झोक्काले मेरो सर्वनाश हुन सक्थ्यो, तर सामान्य पर्ने बित्तिकै अत्यन्त कठोर भन्थ्यो। म हरेक प्रहारको प्रतीक्षामा दृढतापूर्वक खडा भइरहन्थेँ। यस्तो क्षणमा म तपाईँलाई नै सम्झिरहन्थेँ, तर यसको अर्थ यो पनि थिएन कि म आफ्नो लोग्नेलाई साँच्चैकै प्रेम गर्दिनँ। प्यार र प्रेम मेरो आन्तरिक उत्तेजना र त्रासमा खुलेर लुप्त मात्र भइरहेको थियो। मेरो लोग्ने पनि केही दिनदेखि आफ्नो बाबु र सौतेनी आमासँग सानो सानो मामुली कुराहरूमा झगडा गरेर अल्मलिनु भइरहेको थियो, र मसँग त्यस्तो विघ्न बोल्नुहुन्थेन, बोले पनि कामको कुरा गर्नुहुन्थ्यो। मानव यस्तो आभास पाइन्थ्यो कि मेरो र तपाईँको सम्बन्ध छ भन्ने कुरामा उहाँलाई दिलचस्पी छैन, र त्यसैले मेरो पनि उत्तेजना र भयभीत चित्त केही स्थिर थियो। तर केही दिन अकस्मात घरभित्र पस्नु भएर तडफडाउँदै उहाँले भन्नुभयो, मसँग बस्ने इच्छा छ भने तिमीले सत्य कुरा बोल्नै पर्छ, होइन भने यसको नतिजा भोग्नु पर्ला। मलाई यसरी बीचमा तर्लङ्ग झुन्डिरहनु मन छैन, तिम्रो उससँग के सम्बन्ध छ? मैले पनि सतर्क भएर उपेक्षापूर्ण स्वरले उत्तर दिएँ, तपाईँलाई के सुन्ने इच्छा छ? यसले उहाँलाई एकदम रन्काइदिइहाल्यो। उहाँको ओठ काँप्यो, रिसले चुरमुरुदै मलाई कुट्न आउनुभयो। मैले पनि उहाँको हात समाउँदै बलले धक्काइदिएँ। मेरो पनि क्रोधको सीमा थिएन, मेरो डर पनि कहाँ कहाँ भागिसकेको थियो। म पनि उत्तेजित भइरहेकी थिएँ। मेरो दुब्रो पातलो लोग्ने एक कुनामा गएर पछारिनु भयो। यो यति चाँडै अकस्मात भयो कि मैले केही ठम्याउनै सकिनँ। मेरो मुखबाट त्यस्तै झुट्टा शब्दहरू ओइरिरहन थाले। हो, म उहाँसँग प्रेम गर्छु, मैले तपाईँसँग बिहे गर्नुभन्दा अघि नै उहाँलाई शरीर समेत अर्पिसकेका छु, सब गरिसकेका छु। तपाईँसँग त बीचमा त्यसै बिहे भयो, के गर्न सक्नुहुन्छ तपाईँ गर्नुहोस्। अनि मैले अरू के झुट बोले के उहाँ रिसले मुरमुरिँदै मतिर चम्टन लम्किनु भएको थियो तर म झुटा वाक्यहरू बोल्दै थिएँ उहाँ फरक्क फर्केर निस्कनु भयो बस यो यति अकस्मात यति शीघ्र घट्यो कि मै आफै जिल्लिरहे मैले माथिदेखि तलसम्म सब झुटै झुट बोलिरहेकी थिएँ झुटै झुट तर झुट बोल्दाखेरि मलाई यस्तो भान भइरहेको थियो कि मेरा यी सब कुरा सत्य हुन् तपाईँलाई प्रेम गरेको कुरा पनि सत्य हो भेटेको पनि सत्य हो देह अर्पण गरेको पनि सत्य हो सबै सत्य हो म जन्म जन्मान्तरदेखि तपाईँकै नै हुँ तपाईँ त्यस बेला सशरीर नै मेरो सामु खडा हुनुहुन्थ्यो यो यति वास्तविक जस्तो थियो कि म एक क्षणसम्म बिहोल भइरहे रातमा उहाँ कोठाभित्र पस्नुहुँदा म सुतेकी थिइनँ म सतर्क भएर बसिरहेकी थिएँ म माथि कुन कुन आपत्ति वर्षने हो त्यसको मलाई सम्पूर्ण होस थियो र म त्यसैको प्रतीक्षामा निश्चिन्त थिइनँ छोरा रतनलाई सुताउँदा मेरो मन एक तमासले उदास भएको थियो र आँखा पनि रसाएर आएको थियो तर केही बेरलाई मात्रै अनि त्यसपछि मेरो चित्त आफ्नै कल्पना र कुराहरूका प्रभावमा यसरी उत्तेजित भएर बगिरहेको थियो कि मेरो निम्ति तपाईँलाई पाउनु बाहेक अर्को उपाय नै थिएन सायद यो मेरो कत्रो गलत धारणा थियो तर त्यस वखत यही गलत धारणा नै एउटा सरल मुक्ति मार्ग थियो जसबाट म पार उत्रन सक्थेँ अनि मैले तपाईँलाई पाउने उपायहरू सोचेँ उपायहरू जसमा मलाई नै सम्पूर्णतया विश्वास थिएन जुन कि आफूलाई ठगेर मन बहलाउनु बाहेक अरू केही पनि थिएन तर मेरो लोग्नेले अचानक कोठाभित्र पसेर सुतेको रतनलाई उठाएर रिसले उम्लाँदै यसरी हल्लाखल्ला मचाउन थाल्नुभयो कि मैले बोल्नै सकिनँ मेरो मनमा निस्सन्देह केही चिसो परेको थियो मलाई निकाल्ने सुरसार त होइन यो भन्ने शंका पनि उठ्न लागेको थियो तर त्यसैले तत्क्षणमै म सम्हालिहालेँ र जुधेर रतनलाई खोज्नको लागि म तम्सिहालेँ तर मेरी सौतेनी सासू कराउँदै भित्र पस्नुभयो म निश्चिन्त भएँ सासू ससुराजीवसँग बाझेर उहाँ यहाँ आउनुभएको रहेछ र अहिले नै घर छोडेर जाने निर्णय गरेर घर सर्नलाई आँट्नु भएको रहेछ सासूले उहाँलाई रोक्न लाख चेष्टा गर्नुभयो मनाउनु भयो तर उहाँले भएन म यसमा मौन भएर बसिरहे त्यस रात नै हामी घरबाट छुटिएर डेरामा सर्यौं यतिन्जेलसम्म म उहाँसँग कुनै प्रकारको कुरा नगरेर भने अराइझै गरेर घरको बन्दोबस्तमा व्यस्त भइरहेकी थिएँ तर म निश्चिन्त थिइनँ म उहाँको हरेक क्रियाकलाप र व्यवहारलाई बहुतै सतर्कताका साथ हेरिरहेकी थिएँ मैले अब उहाँबाट त्यस दिनको घटनाको बाद कुनै क्षमाको आशा गरेकी थिइनँ र विश्वास पनि कुनै न कुनै दिन यो झगडाको सुरुवात फेरि हुनेछ भन्ने मलाई निश्चय थियो र त्यसैले उहाँको घरभित्र पस्ने बित्तिकै सतर्क भएर म उहाँको आक्रमणलाई सहन तत्पर भइरहन्थेँ यसैले गर्दा मलाई निरन्तर तपाईँलाई सम्झन विवश गराइरहेको थियो र मेरो झुटको आधारमा खडा भएको तपाईँसँगको मेरो प्रेम कहानी मिथ्या नै भए पनि नयाँ नयाँ कल्पनाको निमित्त प्रेरक र समय काट्नुको रमाइलो उपाय भइरहेको थियो कहिलेकाहीँ त्यस कल्पनामा म आफै डुबेर यसरी बिलाउँथे कि झुट र सत्य छुट्याउन मलाई नै कठिन हुन्थ्यो सायद यो मेरो मस्तिष्कको विकार थियो म तपाईँलाई प्रेम गर्दै आइरहेकी थिएँ निरन्तर केही दिनको हडबडी र विषयान्तरबाट मुक्त भएपछि मेरो लोग्नेको ध्यान मतिर फेरि आकृष्ट हुनु स्वाभाविकै थियो एक दिन मामुली तरकारीको कुरामा उहाँ फेरि जङ्गिनुभयो अनि यसरी गाली गलौज मनपरि फलाक्न थाल्नुभयो कि जसको ठेगानै थिएन र तपाईँलाई पनि यो पहिलो दिन थियो मनपरि दोषारोपण गर्दै भन्न थाल्नुभयो त्यो मोरो काङ्ग्रेसी सरकार विरोधी बागी त्यसको सर्वनाश नगरी छाड्दिन त्यसको ज्यान कसरी बच्दो रहेछ हेरौँ पापी बेइमान मैले सबै सुने थुकाई खाएर पनि चुप लागेर बसिरहे एक थप्पड गालामा खाएर पनि मौन भइरहे उहाँको तिरस्कार लाञ्छना र दोषारोपणलाई कुनै प्रकारले प्रतिवाद नगरेर धैर्य बाँधेर नै सुनिदिए स्वीकार गरिदिए यसको विरोध गरेर आफूलाई सती साधुई साबित गर्ने मलाई जरूरत नै अब के थियो र त्यस वखत ममा त्यस प्रकारको उदासीनता किन आयो मलाई अहिलेसम्म विस्मय लाग्छ शरीर प्राय मेरो शिथिल थियो उत्तेजना पटक्कै थिएन र यस्तो निर्लिप्तता मनमा व्याप्त थियो कि मलाई लोग्नेको जङ्गाई चिच्चाई एकदम निरीह तुच्छ लाग्यो र यसरी म यथार्थबाट पर हुतिँदै गइरहेकी थिएँ तपाईँलाई नै कल्पना गर्न बसेर आफूलाई यथार्थ लोकबाट पर पन्छाउँदै थिएँ त्यस दिनदेखि प्राय लोग्नेको साना साना कुराहरूमा मुक्का गुस्साको प्रहारमा माथि बर्सिरहन थाल्यो प्रतिकारको निमित्त मैले कहिले पनि चेष्टा गरिनँ मैले सही दिन थालेँ र उहाँलाई व्यावहारिक सम्बन्धमा बाहेक मानसिकताबाट पर पन्छाउँदै गएँ त्यस वखतदेखि मलाई उहाँको हरेक क्रियाकलाप प्रवृत्ति आचरण बेमतलबको तुच्छ जस्तो लाग्यो जोसँग मेरो केही सम्बन्धै छैन यस्तो अवस्थामा तपाईँलाई सम्झेर कल्पनामा लम्ब्याएर तुष्टि लिनुबाहेक मसँग अर्को कुन उपाय थियो र कहिलेकाहीँ यो मेरो कल्पनामा उत्रेको तपाईँ मलाई एकदम वास्तविक सत्य जस्तो लाग्थ्यो सत्य बाह्य अरू कुराहरू सब मिथ्या त्यस अवस्थामा मेरो अङ्ग प्रत्यङ्ग पनि स्वत त्यसै प्रकारले सञ्चालित भइरहन्थ्यो पछि त जब जब मेरो लोग्ने घरभित्र पस्नुहुन्थ्यो उहाँको अनुहार देख्ने बित्तिकै स्वत मेरो शरीर यस्तो प्रक्रिया गर्न थाल्थ्यो कि मुक्का घुस्सा सहनको खातिर तयार हुन लागिरहेछ कक्रक्क परेर जान्थ्यो मांसपेर्सीहरू खिचिन्थे र मेरा कल्पना पनि उद्दीप्त भएर तपाईँलाई उभ्याउन थाल्थ्यो म तपाईँमा लिन हुँदै बाह्य प्रकारहरूलाई कष्टहरूलाई बिर्साँदै जान्थे एक दिन मेरो लोग्नेले मेरो सामान्य उभिएर यस्तो विवत्सतापूर्ण हाँसो हाँसेर भन्न आउनुभयो कि उहाँ तपाईँलाई पक्राएर जेलमा हालेर फर्किनु भएको रहेछ। उहाँ मात्र त्यस घटनास्थलमा नभएको भए घेरा हालेर बसेका पुलिसहरूले तपाईँलाई पक्रन सक्दैन थिए। उहाँले नै गएर हरेक घरका छानामा पुलिसहरू राखेर सुराग लगाउँदै तपाईँलाई पक्रेको रे। त्यसो नगरेको भए तपाईँ फुत्किसक्नु भएको रे। अब तपाईँको अन्त्य रुखमा फलेर हुन्छ रे। योभन्दा ठूलो आघात मलाई के पर्न सक्थ्यो? म अभाग भएर सुनि मात्र रहेँ। उहाँले यो घमण्ड मलाई नै देखाउन आउनुभएको हो भन्ने मलाई थाहा थियो, तर कसैको विपत्तिमा त्यस्तो हाँसो हाँसेर बदला लिन खोजेको देख्दा मेरो मनको घृणाको भाव उठ्नु स्वाभाविक थियो। त्यसैले त्यस दिनदेखि मलाई उहाँप्रति झन उदासीनता बढ्यो। तर उहाँ यत्तिको सन्तुष्ट हुन्थ्यो कि मानव एउटा प्रतिद्वन्दीलाई द्वन्द्व युद्धमा हराएर आए जस्तो, मानव यसले मेरो हृदय क्षत विच्छत हुन्छ। तर मैले खालि त्यसवखत भनिदिएँ, कोही मरेर नै किन नजाओस्, तर प्रेम गरेले आफ्नो प्रेमलाई बिर्सिँदैन क्यारे। यो पनि मैले उहाँको दर्पलाई चुर गर्ने प्रतिशोधकै भावनाले भनेकी थिएँ। मेरो प्रेम झुटै भए पनि मैले यसलाई विश्वासपूर्वक भनेकी थिएँ। अनि रण्डी बेस्य भन्दै उहाँ मलाई लुच्न हुनुभयो। त्यसवखत मैले पनि घृणाले मुख बिगारेर नजिकको करुवा उठाउँदै लड्न तम्सँदै भने, अगाडि बढ्नुभयो भने म यसैले हानिदिन्छु। त्यसपछि उहाँ अगाडि बढ्नु भएन। म त्यस रात किन रोएँ मलाई थाहा छैन। तपाईँप्रतिको मेरो कल्पना उठेको थिएन, ममा अरू कुनै भावना पनि थिएन। मलाई यही दिक्दारी र अफसोस थियो कि मेरै कारणले तपाईँ अब झुन्ड्याइनुहुन्छ। त्यो विभत्स दृश्य मात्रले मेरो मनलाई निमोठिदियो, मैले सहन सकिनँ। तर मेरो यस प्रकारको सद्भावना र सहानुभूतिको के अर्थ थियो र, जबकि तपाईँ एक भयानक जेलमा जाकिनु भएको छ। त्यस दिनदेखि मेरो लोग्नेले राणा विरोधी विद्रोहीसँग अत्यन्त घृणा गर्न थाल्नुभयो। यसको मूलभूत कारण मलाई राम्ररी थाहा थियो कि उहाँलाई फकत तपाईँसँग बदला लिनु छ, खालि तपाईँसँग, जोसँग मेरो प्रेमको सम्बन्ध छ भन्ने कुरामा उहाँलाई पूर्ण रूपेण विश्वास छ। उहाँ आफ्नो पराजयलाई कुनै न कुनै रूपले विजयमा बदल्न चाहनुहुन्छ, चाहे त्यसको लागि जस्तैसुकै सिद्धान्त र विश्वासलाई बलिदिनु परोस्। र त्यसै कारणले उहाँ त्यस दिनदेखि पुलिस विभागमा सिआइडीको काम गर्न जानुभयो। आफ्नो अड्डाबाट सरुवा भएर कैयन काङ्ग्रेसीहरूलाई पक्राउनु पनि भयो। त्यसको बयान उहाँ मका आएर तित मर्ने गरी गर्न आउनुहुन्थ्यो। कतिजना पक्रिए, कतिजना जेल गए, कतिका हातखुट्टा भाँचिए, अब कति झुन्ड्याइन्छन्, उहाँ मलाई बराबर सुनाउनुहुन्थ्यो। र राणा शासनको बलियो खम्बा आफूलाई नै ठानेर गर्व पनि गर्नुहुन्थ्यो। त्यसै वखत मेरी प्रभा छोरी जन्मिन् र त्यसै ताका हो। मैले सुने जेलमा राजबन्दीहरूमाथि बर्बरतापूर्वक हमला पनि गरियो रे, कैयन त्यसमा हताहत पनि भए रे, तपाईँ चाहिँ मर्नु र बाँच्नुको दोसाधमा हुनुहुन्छ भन्ने उहाँले नै बताउनु भयो। मैले सुनेको नसुने गरे। रतन र यस भर्खरकी सानी बच्ची प्रभालाई स्याहार सुसार गर्दै त्यसैमा तल्लीन हुँदा तपाईँलाई लिएर कल्पना गर्ने प्रवृत्ति केही मात्रामा घट्दै गइरहेको थियो। चाकर्नी र बाहुनीले सबैजसो घरको काम सघाइदिइरहेका थिए। केही बेर त यस कुराले मेरो मस्तिष्कमा कुनै प्रभाव नै पारेन, तर एकाएक मलाई लाग्यो कि तपाईँसँगको मेरो प्रेम कहानीले गर्दाखेरि तपाईँ मर्न आँट्नु भएको छ। मै सब कुराको अपराधी हुँ, मै फकत मै, मेरो लोग्ने त मेरै झुटा कुराहरूले गर्दाखेरि बहकिएको एक निर्दोष प्राणी मात्र हो। म एकदम डाको छोडेर रुन बसेँ। चाकरीले आएर मलाई नसम्हालेको भए मेरो अवस्था सोचनीय हुन पनि बेर लाउँदैन थियो। म सम्हालिएँ, तर मेरो लोग्नेलाई यसको अर्थ बेग्लै लाग्नु स्वाभाविक छ। उहाँ रिसले भातै नखाएर त्यस दिन फन्केर निस्कनु भएछ। बाहुनीले पछि आएर मलाई बताइन्। निसन्देह यो कुरा पक्का हो कि मेरा झुटा कुराको प्रभावमा परेर नै ईर्ष्या र शङ्कावश उहाँले तपाईँप्रति दगा धरेको हो, प्रतिशोध दिन चाहेको हो। एक स्त्री आफ्नै विवाहिता स्वास्नीको प्रेम नपाउनु लोग्ने मानिसको खातिर अत्यन्त हीनताबोधको कुरा हो। तर यसकै सुरमा मानिसकै हत्या गर्न कोही हिँड्छ भने त्यस्तो कृत्यलाई कहाँसम्म उचित भन्न सकिएला। तर प्रतिशोधको उग्र भावनालाई कुनै तर्कको पनि आवश्यकता छैन। भन्नुहोस्, मेरो झुटको पुष्टि नै कहाँ पाइन्छ र? के त्यो बिल्कुल अनुचित थिएन? तर झुटको सिलसिला एकचोटि निर्बाध रूपले सुरु भएपछि त्यो सत्यभन्दा पनि बलवान भएर उभिन आउँदो रहेछ। यस कुराको भ्याउ मैले पहिले पाउनै सकिनँ। मेरो बग्ने यसकै किच्चा घानमा पर्दा सहरभित्र एक भयानक सियाडीको रूपमा गनिन थाल्नुभयो र उहाँसँग अधिकांश व्यक्तिहरू तर्सेर आँखा बचाएर हिँड्न थाले। यो मलाई थाहा छ। उहाँ पनि आफ्नो जीवन रक्षाको खातिर पिस्तोल भिरेर सिपाही आदि पछि लगाएर हिँड्न थाल्नुभयो। यसैमा उहाँले आफ्नो सम्मान र प्रतिष्ठा सम्मान सम्झन सुरु गर्नुभयो। तर म चाहिँ तपाईँप्रति झन्झन आकृष्ट भएर पहिलेको कल्पनालाई पुनः दोहोऱ्याउन थालिरहेँ। हुनसक्छ मेरै झुठा कुराले गर्दाखेरि, मेरै त्यस अपराधले गर्दाखेरि तपाईँको त्यस्तो अधोगति भएको हो। हुनसक्छ म यसको मूल कारण हो। यसैले मेरो सम्पूर्ण भावना तपाईँको सफलतातिर ढल्कँदै गयो र मेरो लोग्नेको प्रतिकूल दिशातिर। हामी दुवैको दुनियाँ पूर्ण रूपेण फाट्यो। उहाँ राणा विरोधीहरूलाई समाउन दिनरात एक गरेर हिँडिरहनुहुन्थ्यो र म तपाईँको मृत्यु जेलमा नहोस् भनेर। पुलिस हवलदार सिआइडीका ताती बिहानदेखि रातिसम्म 24 घण्टा घरमा गुहार गर्दै आइरहन्थे। उहाँको यताउति जाने फुर्सदै थिएन र मलाई उहाँ बराबर कष्ट पुर्याउन एक न एक भीषण काण्डको बयान गर्न आइपुग्नुहुन्थ्यो। यतिका परिश्रम दुःख कष्ट झेलेर उहाँले पाएको पुरस्कार नै यतिकै थियो कि जसरी भए पनि म जलु, तडफडाउँ र पराजित हौ। त्यसैमा उहाँलाई सन्तोष हुन्थ्यो, तर ममा पनि नजाने कहाँबाट तपाईँसँगको सम्बन्ध, तपाईँसँगको मेरो प्रेम एकदम झुटै भए तापनि त्यसको बल आइसकेको थियो। अधिकांश मेरो प्रेम कहानी झुट नै हो भन्ने म बिर्सेर जान्थेँ। यसरी त्यसको अभ्यास भइसकेको थियो कि त्यसको सत्यता र असत्यताको छानबिन गरेर हेर्ने आवश्यकता नै मलाई पर्दैन थियो। त्यसैले हामी दुवैको वास्तविक लोक पनि भिन्न भएर गयो। खालि कार्यस्थ सम्बन्धले मात्र नबाधिएको भए हामी एकले दोस्रोलाई चिन्न पनि छाड्थ्यौँ। त्यसबेला म सहरको हरेकको गतिविधि धरपकड, आन्दोलन र अरू कैयन विषयमा खबरहरू पाइरहन्थे। मलाई त्यसमा त्यसै पनि दिलचस्पी लागिरहन्थ्यो। एक दिन काम गरेको बापत राणा सरकार रिजिएर मेरो लोग्नेको जागिर बढेको थियो। पुलिस र अन्य कर्मचारीहरूले यसको खुसियालीमा मसँग भोज खाना पैसाहरू मागे। म छानाबाट खसेकी बिराली जस्तै भएँ। अकस्मात सम्हाल्दा सम्हाल्दै पनि मेरो मुखबाट कुरा फुस्कियो, अर्कालाई मारेर भोज खाने बानी तपाईँहरूले कहाँबाट सिक्नुभयो? लाज पनि छैन तपाईँहरूलाई? यति बोलेर म माथि भुइँगल भान्सा खण्डमा उक्लिहालेँ र भर्खरकी प्रभालाई छातीमा च्यापेर केही बेर घोरिरहेँ। भान्सा सबै अस्तव्यस्त थियो। काम गर्ने नोकर्नेहरू यताउति गएका रहेछन्। त्यसै वखत मलाई लाग्यो उहाँको जागिर बढिरहेछ। तैपनि त्यसबाट म किन सन्तुष्ट हुन सक्दिनँ? यसरी परिश्रम गरिरहने लोग्नेलाई घृणा गरेर मलाई के फाइदा हुन सक्छ? त्यसै वखत मेरो मनमा च्वास्स भिज्यो। हुनलाई यो कुरा मैले पहिले पनि नसोचेकै होइन। मैले तपाईँलाई प्रेम गरेको भन्ने सबै कुरा झुटो हुनाउँदै किन फजुलमा लोग्नेलाई सताउँदै उहाँलाई र आफूलाई निरर्थक रूपले कष्ट दिइरहेछु? यसको कुनै सार छ? अनि मैले आफूलाई सम्हाल्न सकिनँ। म रोएँ। मैले त्यस दिन थाहा पाएँ कि म यति कमजोर छु कि लोग्नेलाई छाड्न पनि सक्दिनँ, माया नगरिरहन पनि सक्दिनँ। तर यो भावना साँच्ची भनौँ भने थोरै बेर पनि टिकेन। मेरो लोग्नेको कठोर उत्तेजनापूर्ण घृणापूर्ण स्वरले उत्तिखेरै मलाई आफूमा भर्खर उठेको भावनाप्रति विमुख गराइदिइहाल्यो। उहाँ मलाई रिसाएर गाली गर्दै धम्की दिइरहनु भएको थियो। के भनेर पुलिसहरूलाई त्यस्तो लवज बोलेको तिमीले? यस्तो कुरा गर्ने हो भने तिमीलाई पनि जेलमा लगेर झाकिदिन्छु। के तिम्रो साथमा म जेल गइरहन सक्छु र? मलाई फेरि क्षुब्ध गराइदियो। त्यस दिनदेखि म फेरि सचेत र सतर्क भएँ। तपाईँको विषयलाई लिएर त्यसै कल्पना गर्ने बानी ममा जीवित नै रहिरहेको थियो। लोग्नेको जस्तो सुकै दुर्व्यवहारले पनि म त्यो छोड्न सक्दिन थिएँ। भन्नुहोस्, आफैले निम्ताई निम्ताई किन यो सारा कष्ट र पीडा भोगिरहेछु? किन लोग्नेलाई अनावश्यक रूपले सताउँदै गइरहेकी छु? के वास्तवमा यो मेरै असंयमित प्रकृतिको प्रतिफल त होइन, या मेरो मस्तिष्कको भयानक विकृति त होइन? तर जेसुकै होस्, समयको साथै देशको राजनैतिक परिस्थिति पनि यसरी बदलिएर गयो कि श्रीपाँच त्रिभुवन भारतीय राजदूतावासमा शरण पर्न जाँदा राणा सरकार र साथै मेरो लोग्नेको मुखै उत्रियो। देशभरि खैला बैला मचियो। लडाईँको निमित्त तयारी हुन थाल्यो। एकातिर ज्ञानेन्द्रलाई राणाहरूले महाराजा धीराज बनाए, अर्कोतिर काङ्ग्रेसले वीरगंज नै कब्जा गरिदिए। यसले गर्दा मेरो लोग्नेको ओठमुख नै सुक्यो र क्रमशः सारा जिल्लाहरूमा काङ्ग्रेसले कब्जा गर्दै जित्दैछ भन्दाखेरि उहाँको मिजाज नै चिडचिडा र आवेशपूर्ण हुँदै गयो। त्यो यस्तो क्षण थियो कि मलाई त्यस वखत हाँसेको मात्र देख्ने बित्तिकै पिटना हुनुहुन्थ्यो। तर म पनि त्यसबेला बदलिएकी थिएँ। म बाहिरबाट सन्तुष्ट जस्तो देखिए पनि, लोग्नेसँग जिस्किए जस्तो गरी बोले तापनि, या पुलिसहरूले निन्याउरो अनुहार लगाएको देखेर खिस्सी गरे तापनि, मेरो मानसिक अवस्था झन विचलित भइरहेको थियो। म तपाईँसँग नै तर्सिरहेकी थिएँ किनकि मेरो वास्तविकताले मलाई लखेटिरहेको थियो। मेरो आफ्नै झुटा प्रेम कहानीले मलाई नराम्ररी डसिरहेको थियो। केही महिना महिनासम्म जताततै लडाईँको वातावरण रह्यो। काठमाडौँ शहरमा दिनदिनै जुलुस र कर्फ्यू रहन थाल्यो। गोलीले कैयन घाइते भएका र मरेकाहरूको संख्या बढ्न थाल्यो। पुलिसको मोटरहरू जलाएको र मारपिट मचिएको कुराहरू सुनिन लागे। राणा सरकारको हार हुने निश्चित जस्तो भयो। त्यसै बेला एक दिन सुनियो कि तपाईँहरू जेलबाट छुट्ने पक्का पक्की भयो रे। म एकदम विचलित भइरहेँ। मेरो अधैर्यको सीमा रहेन। तपाईँलाई हेर्न उत्सुकता जतिसम्म तीव्रतम रूपमा ममा थियो त्यत्तिकै मात्रामा मेरो भित्री मनमा अवसाद पनि थियो। किनकि मलाई थाहा थियो मेरो र तपाईँको सम्बन्ध मेरै मिथ्या कल्पना र मिथ्या बोलाइको आधारमा मात्र थियो। त्यस वखत जब म टुडी खेलमा आएँ मानिसहरूको घुइचोमा मैले आफूलाई एक्लै जस्तो पाएँ। ममा अडिक भएर उभिरहने सामर्थ्य थिएन। लाज र शरमले म एक्लै थिएँ र साथै आफ्नै झुटा कल्पनाको ज्ञानले म आफैलाई ठगे चाहिँ अनुभूति पनि गरिरहेकी थिएँ। म तपाईँकी होइन तैपनि त्यहाँ आएर उभिरहेछु। दर्शन गरेर माला पहिराउने इच्छाले त्यहाँ खडा छु। भन्नुहोस् यो जस्तो अनौठो कुरा केही हुन सक्छ? म आफूलाई कहाँसम्म ठगिरहेकी थिएँ? अनि त देशै बदलियो। यतै भाषण उतै भाषण, सधैँ एक न एक नयाँ कुराहरू सुनिन्छ। एक न एक नयाँ घटना घट्छन्। नयाँ काङ्ग्रेसी मन्त्रीहरू राजाहरूको साथै बस्छन्। बराबरीको हैसियतमा राणाहरू तर्सिरहेछन्। योभन्दा अनौठो कुरा के हुन सक्छ? मेरो लोग्नेको अवस्था पनि बदलियो। झन् उहाँ त यसरी एक्लै कोठामा मात्र बसिरहन थाल्नुभयो कि त्यसको सीमै रहेन। उहाँ एकदम निराश र उदास हुनुभयो। जागिर त उहाँले छाड्नु भएको थिएन, तर अड्डामा पनि जानुहुन्थेन। मसँग उहाँको पहिलेको जस्तो रिस र रागको सम्बन्ध त थिएन, तर सन्तोषजनक पनि थिएन। म उहाँलाई साँच्चै नै उत्साहित गर्न चाहन्थे, तर आफ्नो रङ्गढङ्गबाट उहाँ बद्लिनु भएको थिएन। उहाँलाई तपाईँसँग मेरो सम्बन्ध छ भन्ने शङ्काले मात्र सताएको थिएन। बाहिर दुनियाँको अगाडि पर्नसम्म चरम भइरहेको थियो। गोर्खा दलको घटना घटेपछि जब गोर्खा दलले आठ परियाहरू र राणाहरू समेत भक्का भक सरकारबाट थुनिन लागे, पुराना अफिसरहरू पनि त्यसैमा मुछिँदै जान थाले। यहाँसम्म कि मोहन शमशेर समेत नारायण हिटी दरबारमा थुनिए रे भन्ने जब हुच्ची मचियो, मेरो लोग्ने मेरो छेउ दौडेर आउनुभयो। म त्यस वखत भान्साको काममा व्यस्त थिएँ। मलाई थाहा थिएन मोहन शमशेरलाई पनि केही बेर थुनियो रे भन्ने कुरा। मेरो लोग्नेले सुनाएपछि थाहा पाएँ। मेरो लोग्नेले मलाई समाएर अत्यन्त रुद्ध कण्ठले भन्नुभयो, अब यी काङ्ग्रेसीहरूले मलाई पनि थुन्न बेर लाउँदैनन्। म त्यस ताकाको सिआइडी ठहरिएको। मैले आफूलाई केही नभए जस्तो गरी सोधेँ, तपाईँले के बिराउनु भएको छ र? उहाँले झन् तर्सँदै भन्नुभयो, सबै पुरानाहरू पक्रिँदैछन्। म मात्र बाचुला र मेरो त नाम झन् सहरभरि प्रख्यात छ। कैयनले जग्गा धरेकै छन्। अहिले मलाई बाँच्नु है भन्ने खबर ल्याएको छ। मैले उहाँको डरले म्लान भएको चेहरा नदेखे चाहिँ गरी भने, अब आफूले केही नगरेको भए कसले सम्हाल्न आउँछ र? अनि उहाँले रोक्नै नसकेर छटपटाउँदै मलाई भन्नुभयो, तिम्रो उससँग सम्बन्ध छ, उसले भए मलाई बचाउन सक्छ, अरूले सक्दैन, तिमी त्यहाँ एकपटक जाऊ। बस मेरो लोग्नेले मलाई भनेको कुरा यही हो, यति मात्र हो। उहाँलाई अहिलेसम्म पत्तो छैन कि तपाईँसँग मेरो चिना पर्ची केही छैन भन्ने कुरा। मैले त पहिले खालि झुटै झुट मात्र बोलिरहेको थिएँ, फेरि मैले सत्य बोले पनि उहाँ अहिले पत्याउन सक्नुहुन्न। खालि मैले टार्ने बहाना गरेँ कि भनेर झन् दोष लगाउनुहुन्छ, यो मलाई थाहा छ। उहाँलाई पक्रला भन्ने मलाई डर पनि छ। त्यसैले तपाईँलाई यतिका जसो कुरा खोलेर यो पत्र लेख्दैछु, सम्भव छ भने बचाउनुहोला।
विजय मल्लको कथा म र चिठी श्रुति सम्वेगमा आज मैले वाचन गरेर सकाएँ। मैले यो कथा परिवार कैदी विजय मल्लको कथा संग्रहबाट लिएको हो। आजको कथाको शीर्षक म र चिठी थियो। यसको वाचन तपाईँलाई श्रुति सम्वेगमा कस्तो लाग्यो हामीलाई बुलबुल साहित्य @gmail.com इमेल गरेर पठाउनुहुन अनुरोध गर्दछु। हवस् त, अर्को दिन फेरि भेटघाट हुने नै छ। आजलाई श्रुति सम्वेगबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्रि।
De re din tanare